नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाई यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा विदेशी मुद्राको संचिति, शोधनान्तर स्थिति र विप्रेषण आप्रवाहमा केही चाप रहे पनि अन्य आर्थिक परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी, वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाव परे पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको नेपाल राष्ट्र बैंकको भनाई, काठमाडौँको चुभारमा निर्माण भएको सुक्खा बन्दरगाह सञ्चालनमा र चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि दर 3.9% सीमित हुने एसियाली विकास बैंकको प्रक्षेपण लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी बजेट निर्माणको गृह कार्य भइरहेको जानकारी दिनुभएको छ। आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम एवं बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरकारवाला एवं अभियन्तासँग बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले सबैको सुझाव संकलन गरी बजेटमा सम्बोधन गरिने बताउनुभयो। छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज खण्डेलले सहकारी क्षेत्रसँग बाजिएका ऐनहरू संशोधन गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले राष्ट्रिय सहकारी बैंकबाट पुनर्कर्ज दिने व्यवस्था मिलाउनुपर्ने, सबै प्रदेशमा शीत भण्डार गृहको निर्माण गरी सहकारीबाट सञ्चालन गर्नुपर्ने, धुलो दूध कारखानाको सञ्चालन पनि सहकारीबाटै गरिनुपर्ने लगायतका सुझाव प्रस्तुत गर्नुभयो। सहकारीलाई घर घरसम्म लैजान प्रोत्साहन गर्नुपर्ने, कर्जा असुली न्यायाधिकरणलाई प्रभावकारी बनाउनुपर्ने, सहकारीमा हुने बदमाशीलाई नियमन गर्न कड़ा व्यवस्था गरिनुपर्ने, सहकारी विकासका लागि अनुसन्धानका कामहरू हुनुपर्ने लगायतका सुझाव सहभागीहरूले दिनुभएको थियो। छलफलमा सहकारी क्षेत्रका विभिन्न 2 दर्जन बढी सम्बद्ध प्रतिनिधि एवं विज्ञहरूले आगामी बजेटका सम्बन्धमा अर्थमन्त्रीलाई सुझाव दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ।
मुलुकमा विदेशी मुद्राको संचिति, शोधनान्तर स्थिति र विप्रेषण आप्रवाहमा केही चाप रहे पनि अन्य आर्थिक परिसूचक सकारात्मक रहेको अर्थ मन्त्रालयले जनाएको छ। कोरोना महामारीपछि अझै 7 महिनाका लागि आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको पनि अर्थ मन्त्रालयले जनाएको छ। पछिल्लो समय आयातमा भएको वृद्धि कम गर्ने दिशामा सरकारले केही काम पनि गरेको छ। मुलुकको पछिल्लो आर्थिक अवस्था, अर्थतन्त्रका परिसूचकहरू के कस्ता छन् लगायतका सन्दर्भमा हामीले अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गरेका छौं।
कोविडको महामारीपछि हाम्रो अर्थतन्त्रले हाम्रा सबै आर्थिक उपक्षेत्रहरूमा गति लिएको छ। हाम्रो देशका उद्योग धन्दाहरू सबै 98-99% चलिराखेको छन् अहिले, र यो जुन वार्मिङ अप भइरहेछ इकोनोमीमा, यो जुन अगाडि बढ़िराखेको छ, सबै क्षेत्रहरू चलिरहेछ, यसले चाहिँ विशेष गरी 2 क्षेत्रमा अलिअलि हामीलाई स्ट्रेस दिएछ, दबाव दिएछ। तर नेपालको अर्थतन्त्र अहिले सबै सकारात्मक नै छ। 2 क्षेत्र भन्नाले के हो भने, अहिले तपाईँहरूले मिडियामा सुन्नुहुन्छ, सबैतिर सुन्नुहुन्छ कि नेपालमा अहिले बाह्य क्षेत्र सन्तुलन अलिक कमजोर भएर गएको हो कि भनेर भनिएको छ। त्यो भनेको के हो भने, नेपालमा विदेशी मुद्राको संचिति अलिक घटेर गएको र घट्ने क्रम भएको हुनाले यो अलिकति दबावपूर्ण छ। तथापि हामीले के भन्नु भने, हामी झन्नै 7 महिना पुग्ने हामीलाई चाहिँ आयात धान्न सक्ने संचिति हामीसँग छ। योभन्दा महत्वपूर्ण कुरा के छ भने, हामी प्री कोविड पिरियड अथवा कोविड हुनुभन्दा अघिको अवस्थाभन्दा आजको हाम्रो रिजर्भ, फरेन करेन्सीको रिजर्भ राम्रो छ। त्यस कारणले हाम्रो एउटै मात्रै चिन्ता के मात्रै हो भने, विगत यो 5-6 महिना छ, त्यो 5-6 महिनाभित्रमा चाहिँ आयातहरू अत्यधिक बढेको छ, अनि यही अत्यधिक आयात बढेको बढै जाने हो भने अर्थतन्त्रमा थप दबाव पर्छ कि भनेर हामी सतर्क भएका छौं। र त्यसैको लागि अहिले हामीले के गरेको छौं भने, अहिले सरकारले, राष्ट्र बैंकले के गरिराखेका छ भने, यसलाई कसरी नियन्त्रण गरौं भनेर काम अगाडि बढाइराखेका छ। अहिले 3 चरणमा हामीले यो आयातलाई सकेसम्म अलि नियन्त्रण गर्ने र निर्यातलाई प्रवर्धन गर्ने किसिमले, र त्यो भयो भने चाहिँ त्यस्तै फरेन करेन्सीको इनफ्लो पनि बढाउने, त्यो हिसाबले चाहिँ हामीले काम गरिराखेका छौँ। केही वस्तुहरूमा चाहिँ अलिकति हामीले एलसी,
हजुर, जस्तै आयातलाई कम गर्ने सवालमा चाहिँ अर्थ मन्त्रालयले के तयारी गरेको छ, अथवा के विषयमा चाहिँ आयातमा कम गर्ने अर्थ मन्त्रालयले निर्देश दिएको छ?
आयात अलि बढी नै बढ़िराखेको अवस्थामा हामीले पहिलो मंगिरमा एउटा कदम चालेका थियौं। मंगिरमा चाहिँ के गरेका थियौं भने, 20 हार्मोनिक कोडका वस्तुहरूको आयातमा हामीले मार्जिन लगाएको थियौं, राष्ट्र ब्याङ्क मार्फत मार्जिन लगाएका थियौं, र त्यसको रिजल्ट चाहिँ देखिँदैछ। जस्तो अब मंगिरबाट पुसमा जाँदाखेरि झन्नै 15%ले चाहिँ हाम्रो आयात कन्ट्रोल भएको छ, अनि पुसबाट माघमा जाँदा थप 8% चाहिँ त्यसको कन्ट्रोल भएको छ। फागुनमा अलिकति बढेको छ र चैतमा पनि अलिकति बढ्ने क्रम छ। तर के हो भने यो फागुन चैत वैशाख भनेको चाहिँ आयात बढ्ने महिनाहरूमा पनि पर्छ। त्यसो हुँदाखेरि त्यसको एउटा साइक्लिकल ट्रेन्ड पनि छ, त्यो अनुसारले भएको छ। त्यस पछाडि पनि हामीले के गरेका छ भने अन्य 47 प्रडक्टहरूमा चाहिँ दोस्रो चरणमा आएर 47 प्रडक्टमा चाहिँ हामीले आयात नियन्त्रण गर्ने अलिक कडाई गरेका छौं। र अहिले पछिल्लो समयमा चाहिँ केही कम आवश्यक वस्तुहरूमा चाहिँ एलसी नखोल्न भनेर राष्ट्र ब्याङ्कले मौखिक निर्देशन पनि दिइसकेको छ। यसबाट हामीले यो चैत भन्दा पनि वैशाखतिर चाहिँ हाम्रो यसको प्रभाव देखिनेछ र हाम्रो फरेन करेन्सीको रिजर्भमा यसले अलिकति सपोर्ट गर्नेछ। दोस्रो कुरो चाहिँ हाम्रो के थियो भने हामीले विदेशमा हाम्रा श्रमिकहरू गएर हाम्रो दाजुभाइहरू गएर विदेशबाट जुन विदेशी मुद्रा कमाएर पठाउने प्रचलन थियो त्यो त्यसमा अलिकति गिरावट आएको थियो। 2-4% 5% गिरावट आएको देखिन्छ। र पछिल्लो समयको डाटा हेर्ने हो भने यो फागुनको डाटा हेर्ने हो भने चाहिँ हाम्रो लगभग 13 अर्बले बढ़ी आएको छ। भन्नुको मतलब के हो भने हामीले कतै न कतै यो क्रिप्टो करेन्सी डिजिटल नेटवर्किङ यस्तो मार्फत चाहिँ हाम्रो वैदेशिक मुद्रा चाहिँ कतै डाइभर्ट भएको हो कि भन्ने आशंका गरेको थियो। र त्यो आशंका अनुसार चाहिँ यसलाई कार्यवाहीको दायरामा हामीले लिने जुन प्रयास गरेका थियौं त्यसैको परिणाम स्वरूप अहिले 13 अर्ब एकै महिनामा 13 अर्ब थप हामीलाई चाहिँ विदेशी मुद्रा आएको छ। यसले के जनाउँछ भने हामीसँग विदेशी मुद्रा आउने क्रम बढ़ेको छ र आयात मार्फत जाने काम घटेको क्रम घटेको छ। र पछिल्लो समयको यो जुन एलसीमा सकेसम्म कम आवश्यकताका वस्तुहरूमा एलसी नखोलिदिनुहोस् भनेर जुन भनिएको छ त्यसले गर्दाखेरि अहिले आयात थप रोकिनेछ, जसले गर्दाखेरि हाम्रो भुक्तान सन्तुलनलाई सही दिशामा लानेछ। नम्बर वान। नम्बर टू के हो भने यसको अलिकति इम्प्याक्ट चाहिँ कहाँ देखिँदैछ भने यो अन्तर्राष्ट्रिय कारणले हाम्रो आफ्नो देशको आर्थिक कारणले भन्दा पनि अन्तर्राष्ट्रिय कारणले आगामी दिनमा मूल्यमा केही चाप पर्ने हो कि जस्तो देखिन्छ। आजका दिनमा हामीसँग मुद्रास्फीति जम्मा 5.9% मात्रै छ, हामी 6% पुगेका छैनौं। तर अन्तर्राष्ट्रिय स्तरमा हेर्ने भने चाहिँ मुद्रास्फीति असाध्य बढ़ेको छ। अमेरिकामा यहाँले हेर्नुहुन्छ भने 9% हाराहारीमा मुद्रास्फीति अहिले देखिएको छ। यो अमेरिकाको लगभग 40 वर्षको इतिहासमा सबैभन्दा उच्च हो। त्यस्तै यहाँले हेर्नुहुन्छ भने भारतमै पनि जुन 2-3 महिना अगाडि हाम्रो भन्दा कम मुद्रास्फीति थियो भने अहिले भारतमा हेर्ने भने 6.1% जति मुद्रास्फीति छ, जो नेपालको भन्दा बढ़ी छ। त्यस्तै अहिले युरोपमा हेर्ने भने 7.5% जति चाहिँ मुद्रास्फीति भयो। अन्तर्राष्ट्रिय स्तरमा जो भनौँ अहिले युक्रेन रसियाको युद्ध लगायतका यी विषयहरूले चाहिँ अन्तर्राष्ट्रिय स्तरबाटै हाम्रो मूल्य वृद्धि छ र आगामी दिनमा त्यो चाप पर्ने हो कि भनेर हामी सतर्क छौं। त्यसैले यसलाई कसरी अगाडि बढ़ाउनु पर्छ भन्ने कुरा। बाँकी अन्य हाम्रा म्याक्रो इकोनोमिक इन्डिकेटर्सहरू चाहिँ अहिले हामी अलिकति राम्रै अवस्थामा छौं। प्राइभेट सेक्टरमा चाहिँ ब्याङ्क वित्तीय संस्थाले कर्जा प्रशस्त प्रवाह गरिराखेको छ, प्राइभेट सेक्टरहरू एकदमै चलायमान भइराखेका छन्। हाम्रो अहिले पछिल्लो समयमा रेभेन्यू हामी टार्गेटमै छौं, राजस्व संकलन हाम्रो लक्ष्यमै छौं हामी र लक्ष्यभन्दा अझ अगाडि प्रगति गरेका छौं। त्यस्तै हामीले पुँजीगत खर्चमा पछिल्ला दिनमा राम्रो प्रगति भएको छ। त्यसैले समग्र आर्थिक अवस्थामा हेर्ने हो भने बाह्य क्षेत्रमा परेको एउटा चाप बाहेक हामी अन्य क्षेत्रमा हामी एकदमै सन्तुलित अवस्थामा छौं र बाह्य क्षेत्रको चाप पनि र मूल्यको चाप पनि आगामी केही समयपछि हामी नियन्त्रणमा हुनेछ।
यहाँहरूले आयातमा रोक लगाउन खोज्नु भएको आवश्यक कम भएका वस्तुहरू भनिएका चाहिँ के वस्तुहरू हुन् मुख्य रूपले?
यो चाहिँ वाणिज्य मन्त्रालय राष्ट्र ब्याङ्कले चाहिँ हाम्रा वस्तुहरूलाई वर्गीकरण गरेका हुन्छन्। त्यो भने के हो भने विलासी वस्तुहरू के हुन् र अलिकति कम आवश्यकताका वस्तुहरू कुन कुन हुन् र अत्यावश्यक वस्तुहरू कुन कुन हुन् भनेर क्राइटेरिया राखेको छ। त्यो अनुसारले 20 हार्मोनिक कोड भएका वस्तुहरू जो पहिला राष्ट्र ब्याङ्कले सार्वजनिक पनि गरिसकेको छ ती वस्तुहरू जस्तो भनौँ न प्लास्टिकका फूलहरू जस्ता अथवा आर्टिफिसियल सुगरहरू जस्ता यस्ता वस्तुहरू पर्छन्। ती वस्तुहरूलाई चाहिँ हामीले आयात नियन्त्रण गरेका छौं र त्यो आयात नियन्त्रण गरेर हामीलाई हाम्रो जीवनमा केही प्रभाव ठूलो प्रभाव तिनीहरूले पार्दैनन्। त्यस्ताहरू चाहिँ आयात र एउटा र पछिल्लो समयमा चाहिँ अत्यन्त विलासिताका वस्तुहरू जस्तो अति महँगा गाड़ीहरू जस्ता विषयहरूलाई हामीले एलसीमा कडाई गर्न निर्देशन दिएको राष्ट्र ब्याङ्कले।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेती। नेपाल राष्ट्र ब्याङ्कले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबावका साथै मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि मुलुकका अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले रूस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै यसको प्रभाव मुलुकमा देखिएको उल्लेख गर्नुभयो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि पनि भएको बताउँदै निर्देशक भट्टले विदेशी विनिमय संचिति गत वर्षको तुलनामा केही कम भएको भए पनि डराउनु पर्ने अवस्था नरहेको तथा कोविड पछि विश्व अर्थतन्त्र सामान्य अवस्थामा जाने क्रममा रहेकाले त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। विदेशी विनिमय संचितिलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय तहबाट हुने विलासी वस्तु आयातमा कडाई गरिएको बताउँदै उहाँले अहिले 6.5 महिना धान्न सक्ने विदेशी मुद्रा रहेको जानकारी दिनुभयो। कार्यकारी निर्देशक भट्टले गत आर्थिक वर्षमा 50 अर्बको चामल आयात गरेको तथ्याङ्क उल्लेख गर्दै यो वर्षको 8 महिना मात्रै हेर्दा 37 अर्बको चामल आयात भएको जानकारी पनि दिनुभयो। उहाँले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा करिब 27 अर्बको तरकारी 16 अर्ब रूपियाँको फलफूल आयात भएको पनि उल्लेख गर्नुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक क्षेत्रको विकासका लागि निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँको चोभारमा निर्माण सम्पन्न भएको सुखा बन्दरगाहको गत मंगलबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आयात निर्यातका लागि सुखा बन्दरगाह एउटा कोसे ढुङ्गा बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। वीरगंज नाका हुँदै काठमाडौँका लागि मालवस्तु बोकेर आएका कन्टेनरलाई बन्दरगाहमा भित्र्याउँदै प्रधानमन्त्री देउवाले बन्दरगाह सञ्चालनको शुभारम्भ गर्नुभएको थियो। तेस्रो मुलुकबाट काठमाडौँका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगंज नाका हुँदै आइपुगेका थिए। वीरगंज भन्सारमा डिजिटल लक गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौँ ल्याइएका ती कन्टेनरसँगै स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास पनि काठमाडौँबाटै गर्ने गरी बाटो खुलेको सुखा बन्दरगाह व्यवस्थापनले जनाएको छ। चुबार स्थित सुखा बन्दरगाह सीमावर्ती क्षेत्रभन्दा बाहिर भित्री शहरमा बनेको नेपालको पहिलो बन्दरगाह हो। मालवस्तुको आयात र निर्यातका लागि भन्सार क्वारेन्टाइन सुरक्षा सहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा 500 कन्टेनर र 500 मालवाहक ट्रक अट्ने क्षमता रहेको छ। बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालवाहक बोकेका कन्टेनर अब सिधै काठमाडौँ आउन सक्ने भएका छन्। स्वदेशी वस्तु निर्यात पनि अब सोही बन्दरगाहबाट हुन थालेको छ। काठमाडौँ केन्द्रित व्यवसायीका लागि आयात निर्यात व्यापारमा महत्वपूर्ण मानिएको चोभारको सुखा बन्दरगाह विश्व बैंकको 1,54,00,00,000 रूपियाँ ऋण सहयोगमा निर्माण गरिएको हो। सुखा बन्दरगाह शुभारम्भका लागि आयोजित कार्यक्रममा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सुखा बन्दरगाह आयात निर्यातको क्षेत्रमा कोसे ढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।
एसियाली विकास बैंकले चालू आर्थिक वर्ष 2078-79 नेपालको आर्थिक वृद्धि दर 3.9% सीमित हुने प्रक्षेपण गरेको छ। बुधबार एसियन डेभलपमेन्ट आउटलुक 2022 सार्वजनिक गर्दै एसियाली विकास बैंक एडीबीले यस्तो प्रक्षेपण गरेको हो। कोरोना महामारी विरूद्ध खोप अभियान जारी रहेको आर्थिक गतिविधिहरू क्रमशः सामान्य बन्दै गएका कारण लक्ष्य प्राप्त नहुने भए पनि अर्थतन्त्र सकारात्मक अवस्थामा जाने एडीबीले जनाएको छ। युक्रेन रूस युद्धका कारण विश्वव्यापी रूपमा आएको आर्थिक मन्दी अवरूद्ध व्यापार प्रवाह कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले उल्लेख गरेको छ। युक्रेन रूस युद्धका कारण नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा संचितमा थप दबाव पर्ने समेत एडीबीले उल्लेख गरेको छ। अघिल्लो बर्खायाममा परेको प्रचुर वर्षाका कारण धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो तर अक्टोबर मध्यममा भएको वर्षा र बाढ़ीले बालीमा क्षति पुर्याउँदा धानको उत्पादनमा समेत 9% कमी आएको एडीबीले उल्लेख गरेको छ। उपभोक्ता र लगानीको मागका आधारमा यो वर्ष उद्योगको वृद्धि भने 4.1% रहने अनुमान गरिएको छ। थोक र खुद्रा व्यापार यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण 5.2% बढ़ने एडीबीले अनुमान गरेको छ। दक्षिण एसियाली भेगमा श्रीलंका र नेपालको आर्थिक वृद्धि दर कमजोर रहने पनि एडीबीले उल्लेख गरेको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।